नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2082 साल साउन 5 गते सोमबार, श्रावण कृष्ण पक्ष एकादशी तिथि। तदनुसार 21 जुलाई सन् 2025, नेपाल सम्बत 1145, आज दिल्लागा 11। आज राजधानीबाट प्रकाशित दैनिक पत्र पत्रिकाहरूले फरक फरक प्रसंगका समाचारहरूलाई प्राथमिकता दिएका छन्। पहिलो खबर साउनमा हरियो चुरा शीर्षकको गोर्खापत्र दैनिकमा प्रकाशित सामग्रीलाई लिँदैछौ। साउन महिनाको पहिलो सोमबार प्राय महिलालाई काँचका हरिया चुरामा सजिएको देख्न सकिन्छ। साउनको शुरूआतसँगै हिन्दू महिलामा छुट्टै उत्साह र उमंग छाएको छ। मेहेदी र हरियो चुरा लगाउनेको क्रेज यति बेला बढ़दै गएको छ। धार्मिक मान्यता अनुसार साउनको सोमबार भगवान शिवजीको व्रत र पूजा गर्ने चलन छ। यद्यपि यस महिनाका सबै दिनलाई उत्तिकै महत्वका साथ लिइन्छ। साउन महिनाको सोमबार शिवको प्रिय दिन हो, त्यसैले साउनको हरेक सोमबार श्रद्धालुले रातो हरियो र पहेँलो वस्त्र तथा चुरापोते लगाएर शिवको पूजा गर्ने परम्परा छ। यस वर्ष महिलामा झन बेग्लै उत्सुकता देखिएको छ। समाज जतिसुकै आधुनिक भए पनि आफ्नो संस्कृति र सामाजिक रीतिरिवाजलाई चटक्कै भुल्न भने कहिल्यै सकिँदैन। संस्कृतिविद तेजेश्वर बाबु गोङका अनुसार साउन महिना भनेको वातावरण नै हरियो परियो देखिने उत्सव हो। जता हेरे पनि हरियो नै हरियो हुन्छ, उहाँले भन्नुभयो। साउन महिनामा खास गरेर महिलाले हरियो धेरै लगाउन रुचाउँछन्। पृथ्वी माता हो, त्यसैले महिलालाई प्रशय दिइएको उहाँले बताउनुभयो। महिलाले हरियो सारी, चुरा, टीका, माला सबै हरियो लगाउनुका कारण पनि यही रहेको उहाँको भनाई छ। उहाँ भन्नुहुन्छ, वातावरण र प्रकृतिसँग मिल्ने भएकाले हरियो रंगलाई छानिएको हुनुपर्छ। जस्तो प्रकृति त्यस्तै किसिमको हाम्रो जीवन भएकाले पनि यसलाई पर्वका रूपमा मनाउने गरिएको उहाँले बताउनुभयो। अहिले मेहेन्दी चुरा लगाउनु फेसन भन्दा परिवर्तित समयको माग हुन सक्ने उहाँले बताउनुभयो। निर्देशक तथा अभिनेत्री दीपा श्री निरौलाले साउने सोमबारलाई शिवको महिमाका रूपमा लिएर पूज्ने चलन राम्रो भएको बताउनुभयो। उहाँ भन्नुहुन्छ, सोमबार हरियो नै लगाउनुपर्छ भन्ने पनि छैन, यो एउटा विश्वास र सोचको कुरा हो। मुख्य कुरा भनेको हामीले चाडपर्व कसरी मनाउँछौं भन्ने हो। हरियो लगाएर भोकभोकै बसेर भगवान खुशी हुन्छन् भन्ने पनि होइन। गायिका अनुष्का पाठक दशैं तिहार तीज आदिमा जस्तै साउने सोमबार पनि उत्तिकै श्रद्धापूर्वक मनाउने गरेको बताउनुहुन्छ। तर व्रत बस्ने गरेकी छु। साउन महिना सुन्दर र रमाइलो हुने हुनाले यो समय उत्सवमय लाग्ने पाठकले बताउनुभयो। साउनको सोमबारभरि चोखो बसी व्रत बस्ने र चोखो खाने चलन छ। साउनभरि हरियो, पहेँलो, रातो रंगका पहिरन, चुरापोते, नेल पोलिस, मेहेन्दी आदि लगाई स्वर श्रृंगारमा सजिएर उपासना गर्ने चलन छ। कतिपयले देवी सतीलाई प्रकृतिका रूपमा लिने भएकाले पनि साउनमा हरियो रंगको महत्व बढ़ेको हो। साउनमा हरियो चुरा शीर्षकको यो सामग्री आजको गोर्खापत्र दैनिकबाट लिएका हौं। धार नै परिवर्तन गराएर बजार विस्तार, हनुमन्ते खोला अतिक्रमण सम्बन्धी प्रसंगको यो खबर गोर्खापत्र दैनिकको अग्रपृष्ठबाट लिँदैछौ। भक्तपुरमा हनुमन्ते खोलाको बाढ़ी र डुबानको त्रासदी आरम्भ भएको एक दशक भन्दा बढ़ी भयो। बर्खायाममा हनुमन्ते खोलाको बहाव क्षेत्रमा पर्ने पालिकामा बाढ़ी र डुबान हुँदै आएको छ। यसको एकमात्रै कारण हो अतिक्रमण। दुई दशक अघि फराकिलो बहाव क्षेत्र रहेको हनुमन्ते खोला अहिले साँगुरिएको छ। हनुमन्ते खोलाको बहाव क्षेत्र अतिक्रमण गरी ठूल्ठूला भवन र घर तथा व्यावसायिक कम्प्लेक्स निर्माण गरिएको छ। केही क्षेत्रमा खोलाको धार नै परिवर्तन गरिएको छ। पछिल्लो एक दशकमा मात्रै बाढ़ी र डुबानको त्रासदी बढ़दो दरमा छ। 2050 भूमाफियाले खोला फर्काएर जग्गा बिक्री वितरण गरे। भूमाफियाको चलखेलका कारण खोलाकै जग्गा खरिद गरेर घर बनाएकाहरू अहिले बिचल्लीमा परेका छन्। स्थानीयवासी कृष्ण सुन्दर सुवालका अनुसार हनुमन्ते खोलाको जग्गा अतिक्रमण गरेर धार नै परिवर्तन गरेपछि सृजित समस्याले घर बनाउनेको बिचल्ली र बाढ़ीको प्रताड़ना शुरू भएको छ। यो खबर आजको गोर्खापत्र दैनिकमा प्रकाशित छ। भिगालीका छाउगोठ भत्काइँदै शीर्षकको खबर कान्तिपुर दैनिकबाट लिँदैछौ। कञ्चनपुरको कृष्णपुर नगरपालिका एक निगालीमा छाउगोठमा सुतेका बेला सर्पले डसेर उपचारका क्रममा एक महिलाको मृत्यु भएपछि गोठहरू भत्काउन शुरू गरिएको छ। गत शनिबार मृतक कमला आउजी दमाईकै परिवारले बनाएको छाउगोठ भत्काइएको छ। कृष्णपुर नगरपालिकाका प्रमुख हेमराज ओझासहितका जनप्रतिनिधि उपस्थित भएर स्थानीयको अगुवाईमा छाउगोठ भत्काइएको हो। हालसम्म 8 छाउगोठ भत्काइएको छ। स्थानीयले स्वस्फूर्त रूपमा भत्काएका हुन्। कृष्णपुर एकका वडाध्यक्ष मोहन बस्नेतले भन्नुभयो, हामीले सबै स्थानीयलाई छाउगोठ भत्काउन अनुरोध गरेका छौं। उहाँका अनुसार 2 छाउगोठ शनिबार र 6 शुक्रबार भत्काइएका हुन्। गत 27 असारमा छाउगोठमा सुतेका बेला सर्पले डसेर 32 वर्षीय कमला आउजी दमाईको मृत्यु भएको थियो। त्यसपछि नगरपालिकाले 15 दिनभित्र छाउगोठ भत्काउन निर्देशन दिएको थियो। निगालीका छाउगोठ भत्काइँदै यो खबर कान्तिपुर दैनिकमा प्रकाशित छ। तीन पालिकामै 2 पहिरो, उच्च जोखिममा चुरे फेदी शीर्षकको खबर लिँदैछौ। वर्षातसँगै शुरू हुने बाढ़ी पहिरोका कारण चुरे क्षेत्रको फेदीमा रहेका मानव बस्ती र खेतीयोग्य जमीन जोखिममा पर्ने क्रम बढ़दै गएको छ। उत्तरी मोरङका मिक्लाजुङ र केराबारी गाउँपालिका तथा लेटाङ नगरपालिका अन्तर्गत चुरे फेदीमा रहेका मानव बस्ती झण्डै 2 पहिरोको जोखिममा रहेको मिक्लाजुङ गाउँपालिका पूर्व अध्यक्ष देवी प्रसाद आचार्य बताउनुहुन्छ। चुरेमा जाने पहिरोकै कारण मिक्लाजुङ गाउँपालिका 1 कुवापानी भन्ने स्थानका 23 घर परिवार विस्थापित भइसकेका छन्। उनीहरू मध्ये केही परिवारको अन्यत्र पनि जग्गा भएकाले उतै सरेका थिए भने अन्यत्र जग्गा जमीन नभएकालाई गाउँपालिकाले केही राहत उपलब्ध गराएको पूर्व अध्यक्ष आचार्य बताउनुहुन्छ। यो खबर गोर्खापत्र दैनिकबाट लिएका हौं। राष्ट्रिय स्तरमा धान उत्पादन घट्ने अनुमान सम्बन्धी खबर कारोबार दैनिकमा प्रकाशित छ। मधेस र कोशी प्रदेशलाई मुलुकको अन्न भण्डार मानिन्छ। कुल धान उत्पादनमा सबैभन्दा धेरै हिस्सा हुने यी दुवै प्रदेश धान रोपाईको प्रमुख महिना साउनमा सुक्खा छन्। कृषि मन्त्रालयका अनुसार मुलुकभरको धान रोपाई 72.14% पुगेको छ, तर मधेस र कोशी प्रदेशमा यो वर्ष सबैभन्दा कम रोपाई भएको छ। बाली विकास तथा कृषि जैविक विविधता केन्द्रको तथ्याङ्क अनुसार मधेस प्रदेशमा अहिलेसम्म 46.83% मात्र धान रोपाई भएको छ। यो गत वर्षको तुलनामा आधा कम हो। गत वर्ष यो समयमा मधेसमा धान खेती हुने जमीनको 80.6% रोपाई भएको थियो। मधेस प्रदेशमा 3,72,645 हेक्टरमा रोपाई हुने गरेको छ। त्यसमध्ये साउन 4 1,74,508 हेक्टरमा मात्रै रोपाई भएको छ। यो गत वर्षको तुलनामा 33.77% कम हो। राष्ट्रिय स्तरमा धान उत्पादन घट्ने अनुमान सम्बन्धी यो खबर आजको कारोबार दैनिकमा प्रकाशित छ। रसुवागढ़ी सड़क एकतर्फी खुला शीर्षकको खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ। भोटेकोशीमा आएको बाढ़ीले क्षति गरेको 13 दिनपछि स्याफू बेसी रसुवागढ़ी सड़क एकतर्फी सञ्चालनमा आएको छ। विभिन्न स्थानमा गरेर करिब 1 किलोमिटर सड़क बाढ़ीले बगाएको थियो भने स्याफ्रोवेसीदेखि रसुवागढ़ीसम्म 16 किलोमिटरमा आवत जावत ठप्प भएको थियो। टिमुरे र रसुवागढ़ी बीच सड़क सम्पर्क टुटेको थियो। एम्बुलेन्स सञ्चालनदेखि खाद्यान्न ढुवानी गर्नसम्म समस्या भएको थियो। सड़क सुपरिवेक्षण तथा अनुगमन कार्यालयका प्रमुख शुभराज नेउपानेका अनुसार आइतबारदेखि साना सवारी साधनको आवत जावत शुरू भएको छ। शुक्रबारदेखि सञ्चालनमा ल्याउने गरी काम भएको थियो, तर लिङलिङ पहिरोमा सड़कभन्दा तल रहेको भोटेकोशीलाई तर्काएर 50 मिटर भीरमा काम गर्नुपर्ने अवस्था आयो। नेउपाने भन्नुहुन्छ, भित्तो काटेर बनाएको सड़क खोलाले बगाएपछि समस्या भयो, पछि भीरको भित्तामा रहेको चट्टान फोरेर सड़क बनायो, 2 दिन ढिला भयो। यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ। नागरिक दैनिकमा फतेपुर खल्ला झगडियामा बाढ़ीकै पिरलो शीर्षकको खबर प्रकाशित छ। बाँकेको राप्ती सोनारी गाउँपालिका साथ फतेपुर स्थित खल्ला झगडिया गाउँ केही दिनदेखि बाढ़ी र नदी कटानको पिरलोमा छ। कुन बेला ठूलो बाढ़ी आएर गाउँ बगाएर लैजाला भन्ने चिन्तामा गाउँले छन्। गाउँ नजिकैबाट राप्ती नदी बगिरहेको छ। नदीलाई छेकबार गर्ने भरपर्दो कुनै पूर्वाधार छैन। गत वर्षदेखि नै स्थानीयले बलियो तटबन्धको व्यवस्था गरिदिन माग गर्दै आएका छन्। नदीले तीव्र कटान गर्न थालेपछि स्थानीय बासिन्दा निकै त्रसित छन्। हरेक वर्ष बाढ़ीले खल्ला झगडिया गाउँ क्षेत्रमा कटान गर्दै आएको छ। यस वर्ष पनि नदीले कटान तीव्र पारेपछि गाउँले त्रसित भएका छन्। यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ। तपाईँ यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन। अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्रपत्रिकामा प्रकाशित बाँकी समाचारहरू। आजको अन्नपूर्ण पोस्टमा मुलुकमा विवाहै नगरी एक्लै बस्न रुचाउने बढे शीर्षकको खबर प्रकाशित छ। राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रतिवेदनले मुलुकमा विवाह नै नगरी एकल रूपमा बस्न रूचाउनेको संख्या बढ़दै गएको देखाएको छ। परिपक्व भएपछि मात्रै विवाह गर्ने र शैक्षिक अध्ययन रोजगारीका लागि विदेशी नै प्रवृत्तिका कारण पनि अविवाहित महिला पुरूष दुवैको संख्या बढ़दै गएको कार्यालयको विश्लेषण छ। यसले भावी दिनमा जनसांख्यिक सन्तुलन र लाभमा असर पुर्याउने विज्ञहरू बताउँछन्। यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ। महँगो मूल्यका घर जग्गा किनिबेच हुँदा असारमै उठ्यो 6.5 अर्ब राजस्व। यो खबर आजको कान्तिपुर दैनिकबाट लिँदैछौं। आर्थिक वर्ष 2081-82 अन्तिम महिना असारमा घर जग्गा किनबेचबाट मात्रै सरकारले 6.5 अर्ब रूपियाँ राजस्व उठाएको छ, जुन पछिल्ला दुई आर्थिक वर्ष यताकै उच्च रकम हो। आर्थिक वर्ष 2079-80 यता एउटै महिनामा अधिकतम 5 अर्ब रूपियाँसम्म राजस्व उठेको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्क छ। तर आर्थिक वर्ष 2081-82 असारमा 6.55 करोड़ 17 लाख रूपियाँ राजस्व उठेको विभागको तथ्याङ्क छ। यद्यपि गत जेठको तुलनामा असारमा कारोबार लिखत पारित भने घटेको छ। महँगो मूल्यको घर जग्गा र अपार्टमेन्ट खरिद बिक्री हुँदा राजस्व बढ़ेको भूमि व्यवस्थापन तथा अभिलेख विभागका सूचना अधिकारी खिमानन्द आचार्य बताउनुहुन्छ। शहरी क्षेत्रमा कारोबार बढ़्यो तर पहाड़ी क्षेत्रमा घट्यो। उहाँले भन्नुभयो, महँगो मूल्यका घर जग्गा र अपार्टमेन्ट खरिद बिक्री हुँदा राजस्व वृद्धि भएको हो। यो पछिल्ला 3 वर्षको तुलनामा सबैभन्दा बढ़ी हो। यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ। युक्रेनसँग शान्ति सम्झौता गर्न पुटिन तयार शीर्षकको खबर कान्तिपुर दैनिकबाट लिँदैछौं। युक्रेनसँगको युद्ध अन्त्यका लागि रूसी राष्ट्रपति भ्लादिमिर पुटिन शान्ति सम्झौता गर्न तयार रहेको राष्ट्रपति कार्यालयले जनाएको छ। क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले आइतबार सरकारी टेलिभिजनसँग कुरा गर्दै भन्नुभयो, राष्ट्रपति पुटिन युक्रेनसँग शान्ति सम्झौता गरेर सकेसम्म चाँडो शान्तिपूर्ण निष्कर्षमा पुग्न इच्छुक हुनुहुन्छ। प्रवक्ता पेस्कोभले पुटिनलाई उद्धृत गर्दै यसका लागि लामो प्रक्रियाबाट गुज्रनुपर्ने भएकाले पनि सहज नभए पनि युद्ध र दुवै पक्षको यसमा बराबर आवश्यक प्रयास गरेमा लक्ष्य हासिल गर्न सकिने बताउनुभयो। यो खबर कान्तिपुर दैनिकबाट लिएका हौं। नेपाललाई लगातार दोस्रो पटक आईसीसी अवार्ड शीर्षकको खबर आजको नयाँ पत्रिका दैनिकबाट लिँदैछौ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले नेपाललाई सन् 2024 को आईसीसी डिजिटल फ्यान इंगेजमेन्ट अफ द इयर अवार्ड प्रदान गरेको छ। सिंगापुरमा हिजो राति भएको आईसीसीको साधारण सभामा नेपालले लगातार दोस्रो पटक आईसीसी विकास श्रेणी अवार्ड अन्तर्गत डिजिटल फ्यान एंगेजमेन्ट अफ द इयर उपाधि जितेको हो। एसिया क्षेत्रको विजेता भएर नेपाल ग्लोबल छनौटमा परेको थियो। क्षेत्रीय विजेताका रूपमा अफ्रिकाबाट नामिबिया, अमेरिकाबाट बर्मुडा, एसियाबाट नेपाल र इस्ट एसिया पेसिफिकबाट इण्डोनेसिया ग्लोबल छनौटमा पुगेका थिए। वार्षिक साधारण सभामा आईसीसीका अध्यक्ष जय शाहले नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चत्रबहादुर चन्दलाई ट्रफी प्रदान गर्नुभएको थियो। यो खबर नयाँ पत्रिका दैनिकबाट लिएका हौं। अब अन्त्यमा जित्नु ठूलो कि अनुभव शीर्षकको खबर आजको कान्तिपुर दैनिकबाट लिँदैछौ। त्यो अन्तिम क्षणको गोल नभएको भए के हुन्थ्यो होला? पछिसम्म पनि यो प्रश्न उठिरहनेछ। साफ युथ 20 साफ च्याम्पियनशीपको ड्र निस्कने बित्तिकै तय भइसकेको थियो। उपाधिका लागि भेट्ने आयोजक बंगलादेश र नेपाल नै हुन् भयो। यस्तै नै अपेक्षा अनुसार डबल राउण्ड रोबिनका आधारमा चार टीमबीच चलेको प्रतियोगिताको सोमबार अन्तिम दिन वसुन्धरा किंग्स एरेनाको ग्राउण्ड 2 हुने खेलमा सबैभन्दा पहिले भूटान र श्रीलंका भिड्नेछन्। यो हुनेछ प्रतिष्ठाको खेल। दोस्रो खेलमा बंगलादेश र नेपाल खेल्नेछन् र यसले निर्णय गर्नेछ उपाधि जित्ने टीम कुन हो। अहिलेसम्मको समीकरण भन्छ बंगलादेशलाई बराबरीको नतिजा नै पर्याप्त छ, जिते त अझ राम्रो। नेपालका लागि भने उपाधि जित्न निश्चित जीत नै आवश्यक हुन्छ। यो सबैको कारण हो त्यही अन्तिम क्षणको गोल। नेपालले बंगलादेशको सामना प्रतियोगिताको दोस्रो दिन नै गरेको थियो। त्यसमा बंगलादेशले शुरूमै 2 गोल गर्यो। नेपालले त्यसपछि शानदार पुनरागमन रच्दै 2 गोल फर्कायो। खेल यही स्कोरमा टुंगिनुपर्ने हो, तर श्रीमती तृष्णा रानीले दोस्रो हाफको इन्जुरी समयको 7 मिनटमा बंगलादेशका लागि तेस्रो गोल गरिन्। लगत्तै खेल सकियो र नेपाली खेलाड़ी विस्मात मान्दै मैदानमा ढले। नेपाल हार्दाको दुःख जति नै भए पनि यो यस्तो खेल रह्यो जसले खेलाड़ीलाई परिपक्व बनाउँछ। ठूला खेलका लागि मानसिक रूपमा तयार पार्न मदत गर्छ कि यस्तै भएको छ होला त। नेपाली टीमका प्रशिक्षक याम गुरूङले यस्तै मान्नु भएको छ र भन्नुभएको छ यो खेलमा भएको गल्ती सच्याएर हामी मैदानमा उत्रनेछौ। जित्नु ठूलो कि अनुभव शीर्षकको यो खेल सामग्री आजको कान्तिपुर दैनिकबाट लिएका हौं। अखबार कार्यक्रममा आजलाई यति नै। यसपछि अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। दीपक जोशीलाई विदा दिनुहोस्। नमस्कार।